नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
डिजल र मट्टीतेलमा 29 तथा पेट्रोलमा 20 रुपियाँ भाव घट्यो। आज राति 12 बजेदेखि लागू हुने अरू वस्तुको भाव पनि तत्कालै घट्ने गरी काम गर्न सरकारलाई सत्ता गठबन्धनको निर्देशन।
धनकुटामा जन्मदिनको अवसर पारेर पौडी खेल्न गएका दुईजना बालकको डुबेर ज्यान गयो। निरन्तरको वर्षाका कारण कास्कीको हेम्जाका 300 घर डुबानमा।
सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढ्दो। कसैको प्रलोभनमा नपर्न र शंका लागेमा सूचना दिन प्रहरीको आग्रह।
विश्वभर विद्यालय उमेर 22,20,00,000 जना बालबालिका विद्यालय जान नपाएका संयुक्त राष्ट्रसंघको तथ्याङ्क। सशस्त्र द्वन्द, जबरजस्ती विस्थापन र जलवायु परिवर्तन मुख्य कारण।
र नेपाली क्रिकेट विकासका लागि सधैँ सहयोग गर्न तयार रहेको आईसीसीको भनाई। न्यूजील्याण्डसँगको तेस्रो टेस्टको पहिलो पारीमा इङ्ल्याण्डलाई 31 रनको अग्रता।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा वा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगार ठगी गर्ने व्यक्तिलाई 3 वर्षदेखि 7 वर्षसम्म कैद र 3,00,000देखि 5,00,000 रुपियाँसम्म जरिवाना सजाय हुन्छ।
वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% हर्जना सहितको रकम पीडकबाट फिर्ता पाउँछन्।
वैदेशिक रोजगार ठगीको विषयमा जहिले पनि उजुरी लाग्दछ। क्षतिपूर्तिसँग सम्बन्धित उजुरी 1 वर्षभित्रमा दिनुपर्दछ। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावरमा बुझाई भरपाई लिएमा न्याय पाउन सजिलो हुन्छ।
वैदेशिक रोजगारीको सिलसिलामा ठगिएमा वा उद्धार गर्नु परेमा वा बेचबिखनमा परेमा वा तलब नपाएका कारण कानूनी सल्लाह र निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23973 सम्पर्क गर्न सकिनेछ।
आइरेक्सको सहयोगमा मानव अधिकारका लागि जनमञ्च पिपुल फोरम काठमाडौँ नेपाल।
राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिको अत्यन्त जरुरी सूचना।
राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिले 2079 असाढ महिनालाई वृक्षारोपण अभियान महिनाका रूपमा मनाउने निर्णय गरेको छ। तसर्थ चुरे क्षेत्रमा रहेका खाली जग्गा, नदी उकास क्षेत्र, क्षतिग्रस्त भूमि, सरकारी कार्यालय र विद्यालयको प्राङ्गण, निजी जग्गामा बहुउपयोगी गुण भएका डाले घाँस, फलफूल र सौन्दर्यकरण बढाउने प्रजातिका बिरुवाहरू वृक्षारोपण गरी हरियाली प्रवर्धन, जैविक विविधताको संरक्षण, भूक्षय नियन्त्रण र पानीको पुनर्भरण गर्ने तथा जलवायु अनुकूलन क्षमतामा वृद्धि गरी हरित अर्थतन्त्रमा टेवा पुर्याउने कार्यमा योगदान पुर्याउनका लागि नेपाल सरकार, प्रादेशिक सरकार, स्थानीय तह, निजी क्षेत्र, सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन उपभोक्ता समूह र गैर सरकारी संघ संस्था एवं नागरिक समाजमा यस समिति हार्दिक अनुरोध गर्दछ।
राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समिति, खुमलटार, ललितपुर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। भरे राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेको छ। आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई दिएको निर्देशन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर 20 रुपियाँ र डिजल तथा मट्टीतेल प्रति लिटर 29 रुपियाँका दरले घटाउने निर्णय गरेको हो। अब पेट्रोल 179 रुपियाँ र डिजेल प्रति लिटर 163 रुपियाँ पर्नेछ। हवाई इन्धन र खाना पकाउने ग्यासको भने भाउ यथावत रहेको छ। यसअघि आजै बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले नागरिकलाई केही भए पनि राहत दिन सरकारले पेट्रोलियम पदार्थमा कर कटौती गरेर मूल्य घटाउने निर्णय गरेको जानकारी दिनुभयो।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनजीवनमा यसले नकारात्मक असर परेको छ। बजारमा मूल्य वृद्धि यसै कारणलाई पनि देखाएर भएको छ। यस संवेदनशील अवस्थाका प्रति नेपाल सरकार अत्यन्त गम्भीर छ र संवेदनशील छ। यो बाध्यताका बीच नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आइरहेको केही करलाई समायोजन गरेर मूल्य घटाउने निर्णय भएको छ। यसले समग्र समाधान त होइन, तर तत्कालका निमित्त सर्वसाधारणले भोग्नु परेको जुन समस्या छ यसले केही राहत अवश्य पनि दिन्छ।
यसैबीच पाँच दलीय सत्ता गठबन्धनको बैठकले सबै क्षेत्रमा भएको मूल्य वृद्धि तत्कालै नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको थियो। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महँगीले नागरिक निकै समस्यामा परेको भन्दै इन्धन मात्रै नभएर बजारमा भइरहेको सबै क्षेत्रको महँगी तत्कालै नियन्त्रण गर्न निर्देशन दिएको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित पाँचवटै दलका शीर्ष नेताको साथमा केही मन्त्रालयका सचिवलाई पनि बोलाइएको थियो। बैठककै निर्देशनमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको छ। बैठकले इन्धनको भाव बढ्दा बजारमा अरू सामानको पनि भाव बढ्ने तर इन्धनको भाव घट्दा अरू सामानको भाव नघट्ने विकृति भइरहेको भन्दै तत्कालै अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिएको सरकारका प्रवक्ता तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री देउवाले इन्धनको भाव घटेपछि अरू वस्तुको भाव पनि स्वाभाविक रूपमा घट्नुपर्ने भन्दै यसको कड़ा निगरानी गर्न निर्देशन दिनुभएको कार्कीले बताउनुभयो।
मन्त्री हेरफेरको विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका छजना सांसदहरूले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन्। मन्त्रीहरू फेर्ने पार्टीको निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गरेर अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका दशजना मध्ये छजनाले हस्ताक्षर फिर्ता लिएका हुन्। हस्ताक्षर फिर्ता लिनेहरूमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आली सहित सांसदहरू धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपाल बहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र बीनादेवी बुढाथोकी रहेका छन्। उनीहरूले अध्यक्षलाई संयुक्त पत्र लेखेर आफूहरूले हिजो आठ बुँदे मागसहित अध्यक्ष नेपाललाई बुझाएको पत्रबाट आफूहरूको हस्ताक्षर फिर्ता लिएको बताएका छन्। यसैबीच आजै बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधव कुमार नेपालले संघ र प्रदेशको चुनावमा पनि सत्तारूढ गठबन्धनको आवश्यकता रहेको बताउनु भएको छ। अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका गठबन्धनमा आबद्ध दलका नेताहरूले संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायम राखेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताउनु भएको हो। उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको चुनावमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी परिचालित हुन पनि आह्वान गर्नुभयो।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौँ आइपुग्नु भएको छ। दिउँसो काठमाडौँ आइपुग्नुभएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालमा रहेको भारतीय दूतावासले जनाएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। श्रीवास्तवले सन् 2015-17 कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसक्नु भएको छ। साथै उहाँले वाशिङटन, बेजिङ, संघाई र हङकङमा विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरिसक्नु भएको अनुभव रहेको छ। राजदूत श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्नुहुनेछ।
धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ। धनकुटा नगरपालिका वडा नम्बर 6 पातले खोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर धनकुटा नगरपालिका वडा नम्बर 4 15 वर्षका सोनिम राई र वडा नम्बर 2 14 वर्षका उदय राईको ज्यान गएको हो। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोश भएका बालकहरूको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णिम र धनकुटा नगरपालिका वडा नम्बर 5 सन्देश राई पातले खोलामा पौडी खेल्न गए थिए। पौडी खेल्न पोखरी छिरेका साथीहरू बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा खबर गरेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो।
यसैबीच गैरातीदेखि परेको अविरल वर्षाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 25 हेम्जाका 300 घरभन्दा धेरै डुबानमा परेका छन्। वर्षापछि हेम्जाको सुई खेतमा रहेको 84 नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरी चोक र म्याग्दी चोकका घर डुबानमा परेका वाडा अध्यक्ष मोतीराज तिमल सिन्हाले जानकारी दिनुभयो। यस्तै पहिरोले स्थानीय लक्ष्मी विकर र नवीना परियारको घर पूर्ण रूपमा क्षति गरेको छ भने अरू 15 घर उच्च जोखिममा रहेका छन्। डुबान र पहिरोका कारण 500 धेरै मानिस विस्थापित भएका वाडा अध्यक्ष तिमल सिन्हाले बताउनुभयो। बस्तीमा बाढी पस्न थालेपछि राति नै हेम्जाका केही स्थानीय सुरक्षित ठाउँमा गएका थिए। पहिरोबाट विस्थापित भएकाहरूलाई आमा समूह र सहकारी भवनमा राखिएको छ।
बाँके र बर्दियामा मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ। पछिल्लो पाँच वर्षमा बाघको आक्रमणबाट बर्दियामा 23 र बाँकेमा 6 जना गरी 29 जनाको ज्यान गएको छ। दुवै निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै बाघ आक्रमणका घटना पनि बढ्दै जाँदा नागरिकको ज्यान जाने क्रम पनि बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय बाघको संख्या बढ्दै जानु, वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकोले मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै गएको छ। बर्दियामा चालू आर्थिक वर्ष 2078-79 5 जना, 77-78 सयभन्दा धेरै 12 जना र 76-77 6 जना गरेर 23 जनाको ज्यान गएको छ। उहाँले मानव र वन्यजन्तु बीचको द्वन्द्व घटाएर दुवैको सह अस्तित्व कायम गर्नका लागि निकुञ्जले नेपालमै पहिलो पटक 5 वर्षीय रणनीतिक योजना बनाएर काम शुरू गरिसकेको बताउनुभयो। बाघ र मानव बीच द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न 6 वटा बाघ र बाँकीबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ। स्थानीयले जोखिम क्षेत्रका बाघ स्थानान्तरण गर्नुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने माग गर्दै आएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
काम गर्नका लागि विदेश जाने वा विदामा आएर फर्किँदा लिनुपर्ने श्रम स्वीकृति सम्बन्धी जरुरी जानकारी।
नेपाल सरकार वैदेशिक रोजगार कार्यालय ताहाँचल तथा प्रादेशिक श्रम तथा रोजगार कार्यालयहरूले दिँदै आएको श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन सकिन्छ।
श्रम स्वीकृति लिन feims.dofe.gov.np मा गएर लगइन गरेर आवश्यक कागजात अपलोड गरी आवेदन पेश गर्नुपर्छ।
अनलाइन सिस्टममा जसको पहिला आवेदन पेश भएको छ उसैको पहिले पालो आउँछ।
यसअघि हुँदै आएको वैधानिकीकरणको प्रावधान हटेको छ। अब वैधानिकीकरणको सट्टा व्यक्तिले अनलाइन मार्फत नयाँ श्रम स्वीकृति लिए जस्तै अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा रकम जम्मा र बिमा गरी श्रम स्वीकृति लिनुपर्छ।
सबै प्रक्रिया अनलाइन मार्फत हुने भएकाले श्रम स्वीकृति लिँदा पहिले बायोमेट्रिक नगरेकाहरू बाहेक अन्य कुनै पनि कामका लागि श्रम कार्यालयहरूमा जानु पर्दैन।
विस्तृत जानकारी dofe.gov.np मा गएर वा वैदेशिक रोजगार विभागको हटलाइन नम्बर 98513-34108 मा फोन गरेर लिन सकिन्छ।
सार्वजनिक हितका लागि सुरक्षित आप्रवासन सामीद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विस सरकार बीचको द्विपक्षीय परियोजना हो। यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा सञ्चालित छ। परियोजनालाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
७६ महिनामै
निक्षेपमा राखेको रकम दोब्बर हुन्छ अनि एक दुई भएन त।
अनि बिचमै पैसा चाहियो भने के गर्ने थाहा छ त?
किन थाहा नहुनु, आफूलाई चाहिएको बेलामा निक्षेपको 90% सम्म कर्जा लिन पाइन्छ, साथै निशुल्क क्रेडिट कार्ड पनि लिन सकिन्छ।
ओहो, यो त सबैलाई सुनाउनु पर्ने कुरा पो हो त। म पनि विदेशमा कम ब्याज दरमा निक्षेप राख्ने छोरीलाई आजै सानीमा डबल धमाकामा पैसा राखी यो मौका नगुमाउनु भनिहाल्छु ल।
अनि दाइ, छर छिमेकीहरू चाहिँ यो मौकाबाट छुट्लान् नि।
त्यो त म भनिहाल्छु नि।
आजै खोलौ कम निष्क्रिय कर्जा भएको सानीमा बैंकमा डबल धमाका मुद्दती खाता। मुद्दतीमा 100% प्रतिफलका साथै बचत खातामा पनि 8.03% सम्मको उच्च ब्याज दर। थप जानकारीका लागि नजिकैको शाखा वा 98019-0119 सम्पर्क गर्नुहोला।
सानीमा बैंक, सबल अनि विश्वसनीय।
एचआईभी का बारेमा खुलेर कुरा गरौं।
सँगै बस्दा, खाँदा, पढ्दा र सँगै खेल्दा कुनै किरा वा लामखुट्टेले टोक्दा एचआईभी सर्दैन।
हात मिलाउँदा, अंकमाल गर्दा तथा चुम्बन गर्दा, एउटै चर्पी प्रयोग गर्दा र अरूको लुगा लगाउँदा एचआईभी सर्दैन।
समयमै उपचार गरेमा एचआईभी संक्रमित पनि स्वस्थ व्यक्ति सरह बाँच्न सक्छन्। त्यसैले नियमित औषधिको सेवन गरौं र स्वस्थ जीवन बाँचौं।
एचआईभीको औषधि एआरभी हरेक सरकारी अस्पतालमा निशुल्क पाइन्छ।
एचआईभी संक्रमितहरू अरू भन्दा भिन्न होइनन् भन्ने कुरा बुझौं र समान व्यवहार गरौं। एचआईभी संक्रमितहरूमाथि हुने भेदभावको अन्त्य गरौं।
नेपाल युथ फाउन्डेसन 12+
लुम्बिनी प्लस र मकवानपुर महिला समूह।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले डिजल र मट्टीतेलमा 29 तथा पेट्रोलमा 20 रुपियाँ भाउ घट्यो, धनकुटामा जन्मदिनको अवसर पारेर पौडी खेल्न गएका दुईजना बालकको डुबेर ज्यान गयो, कास्कीको हेम्जाका 300 घर डुबानमा लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढ़िरहेको भन्दै त्यसतर्फ सचेत हुन अनुरोध गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सूचना निकालेर त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिन समेत अनुरोध गरेको छ। पछिल्लो समय नेपालमा अवैध ऋण लगानी गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दा समेत तमसुक चेक वा दृष्टिबन्धक जग्गा फिर्ता नदी उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, इमेल र सामाजिक सञ्जालको दुरूपयोग गरी वा सामाजिक सञ्जाल साथी बनाई चिट्ठा उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाइदिने भनी ठगी गर्ने जस्ता घटना देखिएको ब्यूरोका प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिनुभयो। यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाइदिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा समाज सेवामाका नाममा डलरले भरिएका बाक्सामा फोटो देखाई एवं झुट्टा श्रव्य दृश्य सामग्री समेत पठाई भ्रममा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
पछिल्लो 24 घण्टामा थप 27 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 1802 जनाको नमूना परीक्षण गर्दा 27 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप 16 जना निको भएका छन्। 24 घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन। अहिले नेपालमा 188 जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो 24 घण्टामा 56,688 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्।
आजको मेरो पनि भन्नु छमा समसामयिक विषयमा आएका तपाईँका रचनात्मक प्रतिक्रियालाई समेटेका छौं। पेट्रोलमा 20 र डिजलमा प्रति लिटर 29 रुपियाँ मूल्य घटाउने सरकारले गरेको घोषणाबारे सुरेन्द्र महर्जन लेख्नुहुन्छ, सरकारले चाहेमा के हुँदैन, घटाउन सकिने रहेछ त, यसमा पनि अझ घटाउन सक्ने ठाउँ पो छ कि, लागत मूल्य, चुहावट र वरिष्ठहरूको सुविधा कटौती लगायतका विषयमा सूक्ष्म अध्ययन गरेमा अझै घटाउन सकिन्छ होला। चन्द्र उप्रेति गुनासो गर्दै आग्रह गर्नुहुन्छ, इन्धनको मूल्य घट्दा गाड़ी हुनेहरूलाई त राहत मिल्यो, अब ग्यास, खानेतेल, तरकारीमा बढेका मूल्य घटाएर दैनिक चुलोका मालिकलाई पनि राहत दिनु पर्यो सरकार। अर्जुन कुमार बुद्धको प्रतिक्रिया छ, डिजलको मूल्य बढ्ने बित्तिकै भाडा बढाउन माहिर यातायात व्यवसायीहरूले उत्तिकै द्रुत गतिमा भाडा दर घटाएको बारे पनि पढ्न र सुन्न पाइयोस्। यही खबरमा गोविन्द केसी ठट्टेउली पारामा लेख्नुहुन्छ, हिजो मात्रै मेरी श्रीमतीले फूल ट्याङ्की गरेकी, आजै यस्तो समाचार आउन नहुने थियो, यसको क्षतिपूर्ति अब कसले बेहोर्छ। पोखराको सुईखेत डुबानमा पर्दा 150 भन्दा बढी परिवार विस्थापित भएको खबरबारे राजु छेत्री अपुरोको प्रतिक्रिया छ, बस्ती बचाल्नुभन्दा अगाडि बस्न योग्य ठाउँ हो होइन भन्नेबारे जानकार भएर मात्रै संरचना बनाउँदा राम्रो, प्राकृतिक प्रकोपमा परेकालाई सरकारबाट सहयोग चाँडै प्राप्त होस्। अनि अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटनाप्रति सचेत रहन प्रहरीले गरेको आग्रहमा नवीन कण्डेल सरकारलाई आग्रह गर्दै लेख्नुहुन्छ, नागरिकलाई आफ्नो व्यापार व्यवसायमा टिकिरहन सर्वसुलभ ब्याजदरमा ऋण दिने नीति ल्याइदिनु पर्यो, यसो गरे मिटर ब्याजीको साथ लिन नपर्ने थियो कि। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी सुजता सुनुवार। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन हे दिदी बहिनी, सुन दाजु भाइ, खाता खोल्नु नेपाल बैंकमा जुनी भरिलाई, बचत गर्नु नेपाल बैंकमा जुनी भरिलाई, कारोबार गर्न सक्छौ बसि बसि घरमा,
समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
थोरै बचत धेरै कायदा, बीमा कासन फाइदै फाइदा। सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपत काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हाइजेनिक टेस्टी एन्ड फ्रेश त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब विदेशका खबर। अहिले विश्वभर विद्यालय उमेरका 22 करोड 20 लाख जना बालबालिका विद्यालय जानबाट वञ्चित रहेका संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले यही हप्ता प्रकाशन गरेको प्रतिवेदनमा दीर्घकालीन द्वन्द्व, आपतकालीन परिस्थिति, खडेरी, गरीबी लगायतका कारण 22 करोड 20 लाख जना बालबालिका विद्यालय जान नपाएका उल्लेख छ। यसअघि सन् 2016 विद्यालय उमेर भएर पनि विद्यालय जान नपाएकाहरूको संख्या 7 करोड 50 लाख थियो। विद्यालय जान नपाएका बालबालिकाको 54% बालिकाहरू रहेका छन्। विद्यालय जान नपाउने मध्ये 70% विस्थापित भएका कारण विद्यालय जान नपाएका हुन्। संयुक्त राष्ट्रसंघको विश्वव्यापी शिक्षा कोष ECWको प्रतिवेदनमा सशस्त्र द्वन्द र जबरजस्ती विस्थापनपछि जलवायु परिवर्तनका कारण सृजित प्रकोप तथा दीर्घकालीन संकटले बालबालिका विद्यालय जानबाट वञ्चित रहेको देखाएको छ। विद्यालय जान नपाउने बालबालिकाको झण्डै 2/3 संख्या अफगानिस्तान, कंगो, इथियोपिया, माली, नाइजेरिया, सोमालिया, दक्षिण सुडान, सुडान, पाकिस्तान, येमन लगायत द्वन्द्वग्रस्त देशका रहेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण कानूनमा हस्ताक्षर गर्नुभएको छ। दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षा सम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गर्नुभएको हो। विधेयकमा हस्ताक्षरपछि राष्ट्रपति बाइडेनले यो विधेयकले आफूले चाहेका सबै कुरा नगरे पनि आफूले लामो समयदेखि आह्वान गर्दै आएका कुरा समावेश गरेको र यसले मानिसको ज्यान बचाउने बताउनु भएको समाचार संस्था AFPले जनाएको छ। अमेरिकाका दुवै सदनबाट पारित भएको विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेपछि त्यसले कानूनको रूप लिन्छ।
अब केही खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले नेपाली क्रिकेट विकासका लागि सधैँ सहयोग गर्न तयार रहेको बताएको छ। नेपाल क्रिकेट संघ क्यानको आर्थिक नियन्त्रण पूर्ण रूपमा हटाएसँगै क्यानमाथिको पूर्ण निलम्बन फुकुवा भएको छ। यसबारे शनिबार आईसीसीका प्रतिनिधिहरूले नेपालमाथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराएको हो। आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपालले पूरा गर्नुपर्ने सबै प्रावधान चरणबद्ध तरिकाले पूरा गरेको भन्दै फुकुवा भएको बताए। युवा तथा खेलकुद मन्त्री महेश्वर जङ गहतराज र आईसीसीका प्रतिनिधिबीच आज त्रिपुरेश्वरमा भेटवार्ता भएको थियो।
र न्यूजील्याण्डसँगको तेस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा इङ्ल्याण्डले उत्कृष्ट पुनरागमन गर्दै 31 रनको अग्रता बनाएको छ। आज तेस्रो दिनको खाना समय अघि इङ्ल्याण्ड 360 रन बनाउँदा अल आउट भयो र 31 रनको अग्रता बनायो। उसका लागि जोनी ब्रेस्टोले 162 र ज्यामी ओभरटनले 97 रन बनाए। 55 रन बनाउँदा 6 विकेट गुमाएको खराब अवस्थामा रहेको इङ्ल्याण्डलाई जोनी ब्रेस्टो र ज्यामी ओभरटनले उद्धार गरे। आज दोस्रो पारीको आफ्नो ब्याटिङ थालेको न्यूजील्याण्डले ताजा अवस्थामा 1 विकेट गुमाएर 125 रन बनाएको छ र 94 रनको अग्रता बनाएको छ। 3 खेलको श्रृङ्खला यसअघि इङ्ल्याण्डले जितिसकेको छ। क्रिकेटकै अर्को प्रसंगमा एसिसी महिला T20 च्याम्पियनसिपको उपाधि UAEले जितेको छ। आज मलेसियामा भएको फाइनल खेलमा घरेलु टोलीलाई 5 विकेटले हराउँदै UAEले उपाधि जितेको हो। खबरको सिलसिला यति नै। आज शनिबार रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी जानुका दुवाडी।
आजको रंगदर्पण असारे भाकामा केन्द्रित छ।
एक नम्बरको पातलाई दुई नम्बरको सिका, तीन नम्बरमा गासेर भन्छौ भने केलाई तिम्रो हाम्रो बेलाई, तीन नम्बरमा गासेर।
असारको यो बेला मुरी भित्र्याउन मानो छर्ने याम हो। अर्थात किसानको लागि आशा अंकुरण हुने मौसम, चारैतिर हरियाली, लटरममा फलेका फलफूल, कलकल बग्ने झरना र खोलाहरू, सुसाउँदै दौड़ने नदी, यी सबैले असार महिना प्रतिबिम्बित गर्छन्। ब्याडमा हुर्किएका धानका बिउ, आली लगाएर चिटिक्क पारिएको खेत, आफ्नै धुनमा गाउँदै रोपाई गरिरहेका रूपहार, हली, बाउसे र ब्याडेको जुहारीले असारमा खेतलाई संगीतमय बनाउँछ। रोपाहार अनि बाउसेले मात्र होइन, प्रकृतिले पनि गीत गाउँदै किसान भाकामा संगीत भर्छ।
इलो पनि छाप्ने काखी पनि छाप्ने बोले हुन्छ।
असारे गीत बर्खे झरीमा रुजेर होस् वा हिलोमाथि खेलेर हली बाउसे रोपाहारहरूले सुरिलो भाकामा गाउँछन्। गीत संगीतका सुरमा माटोसँग खेल्दा कामले शरीरले थाकेको अनुभव नै गर्दैन। प्रकृतिमा भिजेको कण्ठबाट यसरी गीतको लहरी चल्छ, त्यही लहरीको सुरमा रोपाईको मेलो पनि अघि सर्दै जान्छ। पाल्पा माडी फाँटकी सीतादेवी पन्थी।
रोपाई त अब धेरै जसो गीत गाएर एकदमसित रमाइलो गरेर छेपाछेप खेलेर बाजामा फेरि हिलो छेपाछेप गर्ने, घरमुलीलाई उसको बिउको फुल लगाइदिने, त्यसपछि नचाउने गरेर गर्थे।
समयमै पानी परेकाले किसानलाई धान रोप्न भ्याइ नभ्याइ छ। नेपालको सबैभन्दा बढी धान फल्ने झापाको बुधबारे फाँटदेखि जुम्लाको मार्सी धानको रोपाई झण्डै मध्यान्तरमा पुगेको छ। पूर्वदेखि पश्चिमसम्म धान रोप्दा गाइने असारे भाकाको महत्व पहिलेदेखि नै अहिलेसम्म उत्तिकै छ। उमेरले 60 वर्ष लाग्नुभएका इलामको फाकफोकथुम गाउँपालिकाका टीका निराउला असारे भाका बारे यसो भन्नुहुन्छ।
त्यसले थकाइ मेटाउने एकदम राम्रो काम गर्छ। पानी परेको बेलामा घुम ल्याउने पनि त्यही असारे गीतबाटै घुम ल्याइदेऊ होइन, ओडा छाता त्यस्ता, अनि बाउसेले बोकेका हतियारहरूको विषयमा पनि गीतै गाइन्थ्यो, रोपारले बोकेका मुठीको बिउको पनि गीतै गाइन्थ्यो, अनि जाँगरिलो हुन्थ्यो, अल्छी भन्ने त त्यहाँ कुनै आउँदै महसुसै हुन्नथ्यो। असारैमा सानी रोपेको रोपो मङ्सिरमा पसाउँछ है राजा, मङ्सिरमा पसाउँछ।
देशभित्रको भूगोल हावापानीमा विविधता भए जस्तै गाइने असारे भाकामा समेत केही विविधता पाइन्छ। असारे भाकाले भौगोलिक विशेषतालाई समेट्छ र असारे गीतलाई फरक फरक नाम समेत दिएको छ। पूर्वमा गाइने असारे ठाडो भाकालाई रसिया, काठमाडौँ वरिपरि गाइनेलाई काठे भाका भनिन्छ। यस्तै कर्णाली प्रदेशमा गाइने भाका र सुदूरपश्चिमको असारे गीतको आफ्नै शैली छ। गण्डकी प्रदेशमा गाइने भाकामा लेग्रो तानेर लामो स्वरमा गीतको टुक्का सुरु गरिन्छ।
माइतमा बसी चाहेला काट्ने आमाको जिउ छाँदै, आहाई आमाको जिउ छाँदै, हाम्रा बाबाको गैरी खेता ढुकुर लुक्ने बिउ,
विशेष त हलो जोत्ने हली दाई र बाउसेले चिटिक्क सजिएर धान रोप्दै गरेका रूपहारलाई जिस्क्याउने, पिरती लगाउन फकाउने आशयको भाकामा असारे गीतको धुन उन्ने गरिन्छ। काम गर्दै असारे भाका गाउँदै गर्दा थकाइको त्यति महसुस पनि हुँदैन। अर्घा खाँचेकी प्रमिला छेत्री।
यो मनोरञ्जन गर्दाखेरि त्यति थकाइ त लाग्दैन, त्यो बिउ काटेर भ्याएर खेतमा पस्दाखेरि पनि गाइन्छ, अनि रोपो भ्याएर पनि बसेर गाइन्छ, नास्ता खाएर गाइन्छ। त्यही हो,
भूगोल र समाज अनुसार भिन्न, तर देशैभरि गाइने असारे भाकाको छुट्टै विशेषता र महत्व रहेको छ। असारे गीतले हाम्रो कला र संस्कृति बोकेको छ भने यसले हाम्रो विगतलाई स्मरण गराउने काम गरेको छ। कतै असारे गीते किसानको उत्साह बोल्दछ भने कतै पीड़ा त कतै मानव प्रकृति सम्बन्धलाई उजागर गरेको छ। खेतमा एकसाथ बज्ने कोदालीको आवाजसँगै गाइने असारे गीत आफैमा छ।
किसानको
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
डिजेल र मटीतेलमा 29 तथा पेट्रोलमा 20 रुपियाँ भाउ घट्यो। आज राति 12 बजेदेखि लागू हुने अरू वस्तुको भाउ पनि तत्कालै घट्ने गरी काम गर्न सरकारलाई सत्ता गठबन्धनको निर्देशन।
धनकुटामा जन्मदिनको अवसर पारेर पौडी खेल्न गएका दुईजना बालकको डुबेर ज्यान गयो। निरन्तरको वर्षाका कारण कास्कीको हेम्जाका 300 घर दुवानमा।
सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढ्दो, कसैको प्रलोभनमा नपर्न र शंका लागेमा सूचना दिन प्रहरीको आग्रह।
विश्वभर विद्यालय उमेरका 22,20,00,000 जना बालबालिका विद्यालय जान नपाएका संयुक्त राष्ट्रसंघको तथ्याङ्क। सशस्त्र द्वन्द, जबरजस्ती विस्थापन र जलवायु परिवर्तन मुख्य कारण।
र नेपाली क्रिकेट विकासका लागि सधैँ सहयोग गर्न तयार रहेको आईसीसीको भनाई। न्यूजील्याण्डसँगको तेस्रो टेस्टको पहिलो पारीमा इङ्ल्याण्डलाई 31 रनको अग्रता।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोना विरुद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो वाडामा सम्पर्क गर्नुहोला। नमस्कार।